پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر گلرخ اور انجینئر تیانوان. ہمارا یہ پروگرام میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ urduvoa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس پروگرام کو ہمارے فیس بک پیجز پر بھی سنا جا سکتا ہے جہاں آپ کو اس کا براڈ کاسٹ لنک دستیاب ہوتا ہے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu, اور انہی پیجز پر آپ ہمارے مہمانوں کے لیے سوال بھی پوسٹ کر سکتے ہیں. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-89. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں امریکی محکمہ خارجہ کے ایک فل برائٹ پروگرام کے تحت. اس سال یہاں امریکی یونیورسٹیوں اور اداروں میں تقریباً ایک سال تک پیشہ ورانہ تعلیم اور تربیت کا موقع حاصل کرنے والے ایک گروپ کے دو نمائندہ پروفیشنلز ہمارے مہمان ہیں. ہیوبرٹ ہمفری فیلوشپ پروگرام کے تحت یہاں اٹلانٹا جارجیا کی ایمری یونیورسٹی میں امریکی ہیلتھ کیئر سسٹم مینجمنٹ اور انوائرمنٹل ہیلتھ کے شعبے میں اپنی پیشہ ورانہ صلاحیتیں مستحکم کرنے کا موقع حاصل کرنے والی ایک انوائرمنٹل سائنٹسٹ دلشاد بانو. گلگت پاکستان سے تعلق رکھنے والی دلشاد بانو پاکستان میں عوامی صحت اور ماحولیات سے متعلق مختلف قومی اور بین الاقوامی اداروں کے ساتھ وابستہ رہ چکی ہیں. ان اداروں میں آغا خان ہیلتھ سروسز پاکستان, پیپلز پرائمری ہیلتھ کیئر انیشیٹیوز, نیشنل ایڈز فیڈریشن پاکستان اور ماحولیاتی تحفظ کا بین الاقوامی ادارہ IUCN شامل ہے. اور ہمارے آج کے پروگرام کے دوسرے مہمان ہیں ہیوبرٹ ہیمفری فیلوشپ پروگرام کے تحت بوسٹن یونیورسٹی میساچوسٹس میں انٹرپرینیورشپ, اکنامک پالیسی اور فائنینشیل انسٹیٹیوشن مینجمنٹ میں اعلیٰ تعلیم اور تربیت کا موقع حاصل کرنے والے بینکنگ اور مالیاتی شعبے کے ایک ماہر علی جعفرانی. کراچی پاکستان سے تعلق رکھنے والے علی جعفرانی پاکستان کے مختلف سرکاری اور غیر سرکاری مالیاتی اداروں میں خدمات انجام دے چکے ہیں, جبکہ وہ پاکستان میں NIB بینک سے اپنی وابستگی کے دوران سرکاری اور نجی فنڈز کی مدد سے پن بجلی کا ایک پروجیکٹ مکمل کرنے میں بھی اپنا کردار ادا کر چکے ہیں. ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہمارے مہمان علی جعفرانی اس وقت موجود ہیں بوسٹن میساچوسٹ سے ٹیلی فون پر ہمارے ساتھ, اور دلشاد بانو ہمارے ساتھ موجود ہیں اٹلانٹا جارجیا سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم دلشاد بانو صاحبہ.
وعلیکم السلام یاسمین صاحبہ.
بہت شکریہ آپ کا, آپ نے ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالا. اور السلام علیکم علی جعفرانی صاحب.
وعلیکم السلام یاسمین صاحبہ, کیا حال ہے؟
میں بالکل ٹھیک ہوں, آپ کا بہت شکریہ ہمارے پروگرام کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالنے کا. تو گفتگو کا آغاز کریں گے ہم علی جعفرانی صاحب آپ سے. کچھ بتائیے ہمارے سننے والوں کو امریکی محکمہ خارجہ کے پروگرام فول برائٹ کے بارے میں, کہ یہ کب شروع ہوا اور اس کے تحت کن کن ملکوں کے پروفیشنلز کو اور طالب علموں کو یہاں امریکہ میں آنے کا موقع فراہم کیا جاتا ہے؟
جی جی بالکل, یہ فل برائٹ پروگرام بیسیکلی امریکی سینیٹر جے ولیم فل برائٹ کے نام پہ 1946 میں اسٹارٹ ہوا, اور اس کے تحت ہر سال تقریباً 8,000 اسٹوڈینٹس, ٹیچرز, ریسرچ ورکرز اور لیکچررز اور پروفیشنلز کو دعوت دی جاتی ہے کہ وہ امریکہ آئیں اور امریکہ میں آ کے نہ صرف اپنی پروفیشنل لائف کو امپروو کریں اور بلکہ اپنی لٹریری تعلیم اور تربیت کو بھی آگے بڑھائیں. جس میں سب سے جو فہرست جو پروگرام ہے جو فل برائٹ کا, وہ ہے اسکالر پروگرام, جس میں فل برائٹ ہر سال ایٹ لیسٹ پاکستان سے 150 to 200 کے قریب اسکالرس کو دعوت دیتا ہے کہ وہ یو ایس اے آ کر اپنی ماسٹرس اور پی ایچ ڈی کی تعلیم مکمل کریں. اس کے علاوہ جو ہمارا پروگرام ہے جو فل برائٹ ہے, وہ پروفیشنلس کے لیے مڈ کریئر پروفیشنل جنہوں نے تقریباً کم از کم 5 سال اپنے فیلڈ میں اپنے شعبے میں کام کیا ہو, تو وہ یو ایس میں آ کے 1 سال کے لیے فردر کام کر سکتے ہیں, اپنی نہ صرف اپنی ایجوکیشن کو امپروو کر سکتے ہیں اپنے شعبے میں بلکہ پروفیشنلی بھی اپنے آپ کو ایک ادارے سے منسلک کر کے اس میں بھی آگے بڑھ سکتے ہیں. اور جو انڈر گریڈ بچوں کے لیے ہے, جو کہ ابھی جنہوں نے بیچلر میں ہیں اور بیچلر میں گریجویٹ نہیں کیا, ان کے لیے فل رائڈ میسر کرتا ہے ایک ایکسچینج پروگرام, جس میں وہ 1 سیمسٹر کے لیے یو ایس آ کے اور اپنے آپ کو کلچرلی طور پہ محسوس بھی کر سکتے ہیں اور پروفیشنلی بھی آگے بڑھ سکتے ہیں.
تو یہ 3 مین پروگرام ہیں جو آپ کہہ رہے ہیں کہ فل برائٹ کے تحت, امریکی محکمہ خارجہ کے پروگرام کے تحت یہاں پر جاری ہیں. تو آپ کا جو ہیوبرٹ ہمفری فیلوشپ پروگرام ہے, یہ بھی ایک فل برائٹ پروگرام ہے؟
جی جی, یہ بالکل.
اور یہ کب شروع ہوا؟ جی, اس کے بارے میں
سٹارٹ ہوا تھا 1978 میں, اور یہ اس ٹائم پہ پریزیڈنٹ جیمی کارٹر نے سٹارٹ کیا تھا اور وائس پریزیڈنٹ تھے ہیوبرٹ ہمفری یو ایس اے کے, ان کے نام پہ انہوں نے سٹارٹ کیا. ان کو خراج تحسین پیش کی تھی تو ان کے نام پہ سٹارٹ کیا جب ان کا انتقال ہوا.
اچھا, تو ان کی کیا خاص بات تھی کہ ان کے نام پر یہ پروگرام شروع ہوا؟
بالکل بالکل, ان کے انتقال کے بعد ان کے نام پہ اس وقت کے جو پریزیڈنٹ تھے جیمی کارٹر, انہوں نے سٹارٹ کیا 1978 میں, اور اس وقت سے لے کے اب تک 2016 چل رہا ہے. فیلوز آتے ہیں ہر سال تقریباً وہی 150 to 170 کے قریب, پوری دنیا سے فیلوز آتے ہیں. یورپ سے ہوتے ہیں, افریقہ سے ہیں, لیٹن امریکہ سے, ایشیا سے, پاکستان سے, انڈیا سے, تو ہر جگہ کے فیلوز کو جہاں پہ بھی یو ایس کی کونسولیٹ ہے وہ اپلائی کر سکتے ہیں اس پروگرام میں جہاں سے بھی.
تو پاکستان سے کتنے آتے ہیں؟
پاکستان سے اس سال تقریباً 20 فیلوز ہیں, اور یہ 15 یونیورسٹیز یو ایس اے کی ہے جس سے منسلک ہوئے ہیں.
اچھا, تو ان کی سلیکشن کا طریقہ کیا ہوتا ہے؟
ہاں, سلیکشن کا بیسیکلی طریقہ یہ ہے کہ پاکستان میں ایک ان کی ایک آفس ہے یو ایس ای ایف پی کی, جو یونائٹیڈ اسٹیٹ ایجوکیشنل فاؤنڈیشن ان پاکستان, جو جن کا آفس اسلام آباد اور کراچی میں ہے. اس کا طریقہ کار کچھ اس طرح سے ہے کہ ان کی ویب سائٹ USEFPakistan.org پہ آپ جا کے فیلوشپ پروگرامز میں آپ دیکھیں تو اس میں ان کے مختلف پروگرامز آ رہے ہیں. تو اس میں ایک ہیوبرٹ ہمفری فیلوشپ بھی پروگرام ہے. تو اس کی ریکوائرمنٹ کچھ اس طرح سے ہے کہ آپ نے ماسٹر ڈگری کی ہو اپنے شعبے میں اور 5 سال کا تجربہ منیمم ہونا چاہیے. تو آپ پہلے اپلیکیشن فارم فل کرتے ہیں, اگر آپ کا سلیکشن ہوتا ہے تو آپ کو دعوت دی جاتی ہے کہ آپ اسلام آباد جائیں اور ایک انٹرویو کریں ان کے ساتھ, اور اس انٹرویو کے بعد آپ کی فائنل سلیکشن کی جاتی ہے.
تو عمر کی کوئی قید
نہیں, عمر کی کوئی قید نہیں ہے. صرف یہ ہے کہ آپ کا ایک پروفیشنل ایکسپیرینس اس شعبے سے ریلیٹڈ ہونا چاہیے جو وہ درکار ہے. لمیٹڈ شعبے ہیں جس میں بینکنگ فائنینس, پبلک ہیلتھ, جرنلزم, لا, آئی سی ٹی, جو انفارمیشن ٹیکنالوجی وغیرہ, ہیومن رائٹس ٹریفکنگ. تو اگر آپ ان کی ویب سائٹ پہ جائیں, کوئی 10 to 12 شعبے ہیں جن میں یہ پروفیشنلز کو دعوت دیتے ہیں کہ آپ اپنے ملک سے امریکہ ہیں اور 1 سال میں اپنی لیڈرشپ ٹریننگ بھی کریں, پروفیشنل ٹریننگ بھی کریں اور اپنی ایجوکیشنل ٹریننگ بھی کریں.
اچھا, تو انہیں کیا کیا سہولیات دی جاتی ہیں اس دوران؟
ہاں, تو پورے سال میں اگر ایک دفعہ اگر آپ کا سلیکشن ہو جائے تو ویزا پروسیس سے لے کے آپ کی واپسی تک کا تقریباً جتنا بھی خرچہ ہوتا ہے یہ یو ایس ڈپارٹمنٹ آف اسٹیٹ کے اوپر ہوتا ہے. تو یہ سارا خرچ ایک کینڈیڈیٹ کا بیئر کرتے ہیں, جس میں آپ کی فلائٹ ٹکٹ, آپ کے رہنے سہنے کا خرچہ, آپ کی کتابوں کا خرچہ, آپ کی پڑھائی کی فیس, اور اس کے علاوہ آپ کو خرچنے کے لیے منتھلی آمدنی بھی دی جاتی ہے, جو اسٹائپنڈ ہوتی ہے وہ بھی آپ کو دی جاتی ہے. تو ایز اے اسٹوڈنٹ یا ایز اے پروفیشنل آپ کو کوئی ایٹ لیسٹ مالی طور پہ کوئی مشکلات نہیں پیش آتی, تو آپ اس حساب سے بالکل بے فکر ہو جائیں کہ اگر آپ اگر نیڈی ہیں یا آپ سمجھتے ہیں کہ آپ نہیں کر پائیں گے یا کسی بھی طور پہ آپ مالی طور پہ آپ سمجھتے ہیں کہ آپ نہیں مینج کر پائیں گے, تو یہ فل رائٹ پروگرام اور یو ایس ڈپارٹمنٹ آف اسٹیٹ گارنٹی کرتا ہے کہ اگر ایک دفعہ آپ سلیکٹ ہو جائیں تو آپ کو اتنے سفیشینٹ فنڈس دیے جاتے ہیں کہ آپ ایک سال آرام سے دیں.
اور اس میں جاب کی اجازت نہیں ہوتی؟
نہیں, بالکل جاب کی اجازت نہیں ہوتی. البتہ ہمارے جو فل رائٹ پروگرام میں یہ ہے کہ آپ نے سال میں کم از کم ایک انٹرنشپ یا جیسے یہ پروفیشنل افیلیشن کہتے ہیں ایک امریکی ادارے کے ساتھ اپنے آپ کو منسلک کرنا پڑتا ہے جو کہ آپ کے شعبے سے ریلیٹڈ ہوا. جیسے میں پاکستان میں بینکنگ اور فائنینس سے ریلیٹڈ ہوں, تو میں یہاں پہ ایک انویسٹمنٹ بینک میں پروفیشنل افیلیشن کر رہا ہوں. تو آپ اپنے شعبے سے ریلیٹڈ کم از کم 6 سے 8 ہفتے کی ہوتی ہے جس کو آپ ایکسٹینڈ بھی کروا سکتے, لیکن اگین یہ ایک انٹرنشپ ہے اور یہ ایک ٹیمپرری ہوتی ہے اور جس کو آپ ایکسٹینڈ کرا سکتے ہیں میکسیمم ٹو 6 منتھس, لیکن آپ یہاں پرماننٹ جاب نہیں کر سکتے.
اچھا, تو آپ کی سلیکشن کیسے ہوئی اور آپ کو بوسٹن یونیورسٹی میں کیوں رکھا گیا؟
ہاں, تو بیسیکلی ان کا کرائیٹیریا یہ ہے کہ یہ جیسے میں نے آپ سے کہا کہ ان کے مختلف شعبے ہیں 10-12, تو میرا جو بینکنگ فائنینس اور اکنامک ڈیولپمنٹ کا شعبہ تھا جس میں میں نے اپلائی کیا تھا, کیونکہ بینگ کا بینکر اور میرا انٹرسٹ بھی تھا اکنامکس سے, کیونکہ میرے تعلیمی جو میں نے کی ہے انڈر گریڈ میں وہ اکنامکس میں کی ہے اور میں نے اپنا فائنینس اپنا ایم بی اے فائنینس میں کیا ہے اور میں کام بھی بینک میں کر رہا, تو میں نے اس شعبے میں اپلائی کیا تھا. تو آفٹر انٹرویو مجھے سلیکٹ کیا گیا. اب اس پہ یونیورسٹی میں ایک کینڈیڈیٹ کو یہ لوگ اس طرح پلیس کرتے ہیں کہ ہوبرٹ ہمفری میں تقریباً 15 یونیورسٹیز ہیں جنہیں یہ ہوسٹ یونیورسٹیز کہتے ہیں. اگر ایک کینڈیڈیٹ کسی جو اس پروگرام میں سلیکٹ ہوتا ہے وہ ان 15 میں کسی ایک یونیورسٹی میں اپنے شعبے کی بنیاد پہ بیس کیا جاتا ہے. فار ایگزامپل بوسٹن یونیورسٹی میں سارے بینکنگ اور فائنینس کے فیلوز آتے ہیں, ایمری یونیورسٹی میں ہیلتھ کے فیلوز آتے ہیں, اگر آپ لائر ہیں تو آپ منیسوٹا لا میں جائیں گے یا امریکن لا اسکول میں پلیس کیے جائیں گے, اگر آپ جرنلسٹ ہیں تو آپ ایریزونا اسٹیٹ یونیورسٹی کی بڑی مشہور کونکائٹ اسکول آف جرنلزم ہے وہاں پلیس کیے جائیں گے. تو جو بھی آپ کا شعبہ ہے, تو جس طرح ابھی بوسٹن یونیورسٹی میں میرے ساتھ جتنے فیلوز ہیں ان سب کی مہارت بینکنگ فائنینس اور اس سے ریلیٹڈ ہے.
اچھا, تو یہ طریقہ ہوتا ہے اور آپ کی اس طریقے پہ سلیکشن ہوئی اور آپ اس وقت بوسٹن یونیورسٹی میں اپنا جو ایکسپیرینس ہے پروفیشنل ایکسپیرینس اس کو بڑھا رہے ہیں. تو بہت شکریہ علی جعفرانی صاحب, بہت تفصیل سے آپ نے ہمارے سننے والوں کو بتایا کہ امریکی محکمہ خارجہ کا پروگرام فل برائٹ کیا ہے اور آپ کا جو ہمفری فیلوشپ پروگرام ہے وہ کیا ہے. اور اب گفتگو میں شامل کرتے ہیں آج کے پروگرام کی دوسری مہمان دلشاد بانو کو. ایک بار پھر السلام علیکم دلشاد بانو.
وعلیکم السلام,
بہت شکریہ ایک بار پھر آپ کا کہ آپ نے ہمارے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالا. اگر آپ اپنا اسپیکر آف کر دیں تو میرا خیال ہے کہ آپ کے پروگرام کی کوالٹی بہتر ہو جائے گی.
جی,
یہ بتائیے ہمارے سننے والوں کو کہ فل برائٹ پروگرام میں خواتین کا ریشو کیا ہوتا ہے اور اس سال جو ہوبرٹ ہمفری پروگرام ہے اس کے تحت کتنی پاکستانی خواتین آپ کے گروپ میں شامل ہو کر امریکہ آئی ہیں؟
یہ بہت ہی دلچسپ بات آپ نے کہی. یہ جو خواتین کا ریشو ہے فل برائٹ پروگرام میں اور اسپیشلی جو ہیوبرٹ ہمفری پروگرام ہے وہ وقت کے ساتھ ہر سال جو ہے بڑھتا جا رہا ہے. جیسے پچھلے سال تھا 15% پاکستان سے, اس سال جو ہے 26% ہے, 6 خواتین ہیں اور مختلف ایریا سے ہیں. جیسے آپ دیکھیں تو گلگت سے میں ہوں, میرے ساتھ سکردو سے ایک دوسری ہماری جو ہے فیلو ہے, ملتان سے ہے, کراچی سے, لاہور سے, مطلب پاکستان کے ہر پارٹ سے اس پروگرام میں جو ہے حصہ لے رہی ہے خواتین.
اچھا,
اور یہ آہستہ آہستہ بڑھ رہا ہے, یہ ہمارے لیے خوشی کی بات ہے اسپیشلی پاکستان کی خواتین کے لیے.
اچھا, تو آپ یہ بتائیے کہ گلگت کی ایک خاتون کو کس طرح ایسا اس کے لیے ممکن ہو سکا کہ وہ امریکہ آ کر ایک ایسے پروگرام میں شرکت کا موقع حاصل کر سکے جس کے لیے پورے پاکستان سے بہت کم ہی لوگ چنے جاتے ہیں. آپ کی ایسی کیا کارکردگی تھی پاکستان میں کہ آپ کو اس پروگرام سے استفادہ کرنے کا موقع مل سکا؟
یہ میری خوش قسمتی سمجھے کہ مجھے اس پروگرام میں پارٹیسپیٹ کرنے کا یا حصہ لینے کا موقع ملا. بنیادی طور پر یہ پروگرام پورے پاکستان کے لیے ہے, لیکن گلگت بلتستان کے آپ کانٹیکس میں دیکھیں تو گلگت بلتستان تھوڑا ہارڈ ایریا ہے, اس کے ہر چیز کے لحاظ سے, اگر آپ انٹرویو کے لیے اسلام آباد آنا چاہیں یا کسی اور جگہ جانا چاہیں تو آپ کے لیے بہت مشکل ہوتا ہے. لیکن اس پروگرام کی ایک خوبصورت بات یہ ہے کہ یہ اس کا سارا جو سسٹم ہوتا ہے, جو طریقہ کار ہوتا ہے, اس میں آپ اپنا جو ہے آن لائن, اگر آپ کے پاس انٹرنیٹ کی فیسلٹی ہے, سہولت موجود ہے, تو آپ اس کو آن لائن اپلائی کر سکتی ہیں, اپنی جو ہے درخواست جمع کروا سکتی ہیں. اس کے بعد اگر وہ آپ کی جو ہے درخواست کو وہ کرتے ہیں, ایکسیپٹ کرتے ہیں, تو اس کے بعد جو ہے ان کا طریقہ کار شروع ہوتا ہے. میری جو سلیکشن ہوئی وہ میں نے بہت سارے, جیسے علی جعفرانی صاحب نے آپ کے ساتھ شیئر کیا کہ اس کا ایک کرائٹیریا ہے, اس کی بیس پہ کرتے ہیں کہ آپ کا کم از کم 7 سال, 5 یا 7 سال کا تجربہ ہونا چاہیے اور اپنے شعبے میں ہونا چاہیے. تو میں نے مختلف اداروں کے ساتھ کام کیا ہے, میں نے آئی سی ایم کے ساتھ کام کیا, انوائرمنٹل ہیلتھ پہ کام کیا, جس میں میں نے اسکولوں میں یا اسکولوں میں انوائرمنٹل کلب ہم نے اسٹیبلش کیے, ٹیچرس کی ٹریننگ کروائی تاکہ وہ انوائرمنٹل ہیلتھ کے بارے میں ان شعور اجاگر کر سکے اور وہ بھی انوائرمنٹل ہیلتھ کے لیے کام کر سکے. اسکول لیول میں یہ اگر ہم بچوں کو سکھاتے ہیں تو ہم جا کے انوائرمنٹل ہیلتھ کے ساتھ ساتھ اپنی صحت کا بھی خیال رکھ سکیں گے اور اپنی صحت کو اچھا بہتر بنا سکتے ہیں. دوسرا میں نے کام کیا تھا پاکستان نیشنل ایڈز فیڈریشن کے ساتھ, جو کہ میں نے سارا کام میرا رولر ایریا میں تھا, 4 پروجیکٹس میں نے امپلیمنٹ کیے تھے, گلگت کے بہت ہی کنزرویٹیو اور کلچرل سینسیٹیو ڈسٹرکٹس میں کام کیا تھا, جو کہ ایچ آئی وی پریونشن اور کنٹرول پہ تھا. اور یہ گلگت میں ایچ آئی وی ایڈز خود ایک بذات خود ایک بہت ہی سینسیٹیو حساس ایریا تھا کام کرنے کے لیے. اس میں مجھے کام کرنے کا موقع ملا جس میں میں نے بہت کامیابی کے ساتھ ان پروجیکٹس کو مکمل کیا. اس کے بعد میں نے پیپلز پرائمری ہیلتھ کیئر کے لیے کام کیا, پھر میں نے میری جو ذمہ داری تھی میں نے 7 مختلف ڈسٹرکٹس میں جو پاکستان گلگت بلتستان کے 7 ڈسٹرکٹس میں ان کی مانیٹرنگ کی, ان کے ہیلتھ کیئر سسٹم یا جو ہے ان کے پرائمری ہیلتھ کیئر سسٹم کو امپروو کرنے کے لیے کام کیا. اور آخان ہیلتھ جو ہی ایک مشہور ادارہ ہے پاکستان میں, اپنی خدمات سر انجام دے رہا ہے, ان کے ساتھ میں نے کام کیا ہیلتھ پروموشن کے کمپوننٹ کے اوپر گلگت بلتستان اور چترال میں میں نے کام کیا. تو ان
اور آئی یو سی این کے ساتھ آپ نے چترال اور گلگت کے اسکولوں میں کوئی انوائرمنٹل کلبز بنائے تھے؟
آئی یو سی این کے ساتھ میں نے سکردو بلتستان ریجن میں کام کیا, سکردو میں ہم نے اسکولوں میں کلب بنائے تھے.
اچھا, جس میں آپ بچوں کو تربیت دی جاتی تھی کہ کس طرح ماحول کو بہتر بنائیں, کس طرح اپنی صحت کو بہتر بنائیں؟
جی, ہم اس میں ان کو تربیت دیتے تھے, ان میں شعور اجاگر کر رہے تھے انوائرمنٹل ہیلتھ کے بارے میں, ان کے جو قدرتی وسائل ہیں ان کے علاقے میں ان کے بارے میں, ان کا استعمال کیسے کیا جائے تاکہ ہم جو ہے اپنے اس ضروریات کو اپنی ضروریات کو بھی پورا کر سکے اور اپنے مستقبل کی نسل کے لیے بھی ان کو بچا سکیں.
اچھا, تو ہم بار بار یہ لفظ استعمال کر رہے ہیں کہ انوائرمنٹل صحت, تو کچھ ہمارے سننے والوں کو بتائیے کہ یہ انوائرمنٹل صحت سے مراد کیا ہے اور آپ نے اس میں اسپیشلائز کیا ہے تو آپ نے کیا پڑھا ہے؟
ہم انوائرمنٹل صحت کی بات کرتے ہیں تو ہم سوچتے کہ ہم صرف ماحولیات کی صحت کی بات کر رہے ہیں, جبکہ ہم جس جگہ پہ رہ رہے ہیں ہمارے ارد گرد کا جو ہوتا ہے ماحول ہوتا ہے اس کو کیا کہ ہم ماحولیات کہتے ہیں. اگر اس کو ہم صاف رکھیں, اس کو صاف ستھرا رکھیں اس کا, کیونکہ ہماری صحت پہ اثر ہو رہا ہے. اگر ہماری ہوا آلودہ ہوگی, ہمارا پانی جو ہے پینے کے قابل نہیں ہوگا, گندا ہوگا, تو وہ جو ہے اس کا اثر ہماری صحت پہ ہوتا ہے. تو انوائرمنٹل ہیلتھ صرف ہم جو ہے ماحول کو صاف رکھنا اس چیز کے اوپر ہم جو ہے فوکس نہیں کرتے ہیں, بلکہ اس کا فوکس یا اس کا جو ہمارے انسانی صحت کے ساتھ گہرا تعلق ہے.
تو اس لیے آپ اس کو انوائرمنٹل صحت کہتے ہیں کہ ماحول کو اتنا صاف ستھرا رکھیں کہ آپ کی صحت بھی اچھی رہے. تو اس کے لیے جو آپ کا جو طریقہ کار ہوتا ہے وہ کمیونٹی کو میں اویئرنیس پیدا کرنا ہوتا ہے, کمیونٹی کو انوالو کرنا ہوتا ہے ماحول کو اور صحت کو بہتر بنانے کے لیے, کہ انڈیویجولی بھی لوگ کر سکتے ہیں اس کو؟
زیادہ تر جو ہے اس میں مختلف آرگنائزیشن اگر مختلف ادارے مل کے کام کرے تو اس کا نتیجہ بہت اچھا نکلتا ہے, کیونکہ اگر ایک ادارہ تعلیم کے لیے کام کر رہا ہے, دوسرے ماحولیات کے لیے کام کر رہا ہے, تیسرا جا کے ہیلتھ کے لیے کام کر رہا ہے, صحت کے لیے, اگر یہ تینوں ادارے مل بیٹھ کے کام کریں تو ہر طرف کا جو ہے وہ سپورٹ ملتا ہے, جس کی وجہ سے بہت اچھی طریقے سے پروگرام کر سکتے ہیں. اور اگر مل کے بھی ادارے کام کر رہے ہیں تو وہ کمیونٹی میں جا کے کرتے ہیں, کیونکہ ہماری جو ہے کمیونٹی اگر صحت مند رہے گی تو ہمارے جو ہے ادارے صحت مند ہوں گے, ہم ترقی کر سکیں گے. تو اس وجہ سے کمیونٹی, زیادہ تر کام کمیونٹی میں ہوتا ہے, کمیونٹی میں جا کے اویئرنیس دی جاتی ہے, کمیونٹی میں گروپس بنائے جاتے ہیں, وہ گروپس اپنے لیے اپنے وسائل کے جو ہے استعمال کے لیے حکمت عملی بناتے ہیں کہ ان کو ہم کس طرح استعمال کریں تاکہ یہ جو ہے ہماری ضروریات بھی پوری ہو سکے اور ہمارے آنے والے نسلوں کے لیے بھی یہ جو ہے وسائل پورے ہو سکیں. اگر کہ ہم جیسے جنگلات جو ہے اگر اندھادھند جنگلات کی کٹنگ کی جاتی ہے, جنگلات ختم کیے جاتے ہیں, جنگلات کو ہٹا کے وہاں پہ گھر بنائے جاتے ہیں یا کوئی انڈسٹری لگاتے ہیں, جس کی وجہ سے ہمارے صحت پہ برے اثرات پڑتے ہیں, تو اس کے بارے میں ہم لوگوں میں شعور اجاگر کرتے ہیں کہ اس طرح اگر جیسے آپ ایک درخت کو کاٹتے ہیں تو دوسرا درخت لگائے, اس کا آپ کی صحت پہ یہ فائدہ ہوگا.
تو یہ چیزیں ہیں جو آپ اپنے پروگراموں کے تھرو مختلف اداروں کے ساتھ جن کے ساتھ آپ نے کام کیا لوگوں میں اس شعور کو بیدار کرنے کی کوشش کرتی رہی ہیں, اور اس میں اس کے ساتھ ساتھ صحت کے بھی مختلف پروجیکٹس پر آپ نے کام کیا. بے حد شکریہ دلشاد بانو. ہماری گفتگو ابھی جاری ہے اور ایک بریک کا وقت ہو گیا, تو پہلے ایک بریک اور پھر اس کے بعد ہم گفتگو کو آگے بڑھائیں گے. وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں امریکی محکمہ خارجہ کے ایک فل برائٹ پروگرام کے تحت. اس سال یہاں امریکی یونیورسٹیوں اور اداروں میں تقریباً ایک سال تک پیشہ ورانہ تعلیم اور تربیت کا موقع حاصل کرنے والے ایک گروپ کے دو نمائندہ پروفیشنلز ہمارے مہمان ہیں. ہیوبرٹ ہمفری فیلوشپ پروگرام کے تحت یہاں اٹلانٹا جارجیا کی ایمری یونیورسٹی میں امریکی ہیلتھ کیئر سسٹم مینجمنٹ اور انوائرمنٹل ہیلتھ کے شعبے میں اپنی پیشہ ورانہ صلاحیتیں مستحکم کرنے کا موقع حاصل کرنے والی ایک انوائرمنٹل سائنٹسٹ دلشاد بانو. اور ہمارے آج کے پروگرام کے دوسرے مہمان ہیں ہیوبرٹ ہمفری فیلوشپ پروگرام کے تحت بوسٹن یونیورسٹی میساچوسٹس میں انٹرپرینیورشپ, اکنامک پالیسی اور فائنینشیل انسٹیٹیوشن مینجمنٹ میں اعلیٰ تعلیم اور تربیت کا موقع حاصل کرنے والے بینکنگ اور مالیاتی شعبے کے ایک ماہر علی جعفرانی. ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahezindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu. ہمارے مہمان علی جعفرانی اس وقت موجود ہیں بوسٹن میساچوسٹ سے ہمارے ساتھ ٹیلی فون پر, اور دلشاد بانو ہمارے ساتھ موجود ہیں اٹلانٹا جارجیا سے ٹیلی فون پر. گفتگو کو آگے بڑھاتے ہیں اور ایک بار پھر شامل کرتے ہیں گفتگو میں علی جعفرانی صاحب آپ کو. آپ یہ بتائیے کہ آپ یہاں اب تک ہیوبرٹ ہمفری فیلوشپ پروگرام کے تحت بوسٹن یونیورسٹی میں کیا کچھ پڑھ چکے ہیں, کن اداروں کو دیکھنے کا موقع حاصل کر چکے ہیں, اور کس ادارے کے ساتھ کام کرنے کا موقع حاصل کر رہے ہیں یا کر چکے ہیں؟
جی جی بالکل, الحمدللہ مطلب کافی اچھا سال جا رہا ہے اور یہ کافی جامع پروگرام ہے. میں نے اب تک تقریباً 6 کورسز کر لیے ہوں, اور میرے کورسز چونکہ میں بینکنگ اور فائنینس میں تھا تو میرا اور ایک ارادہ ہے کہ واپس جا کے پاکستان میں کچھ انسٹیٹیوٹ کھولوں چھوٹے قرضوں کے لیے. تو میں نے فائنینشیل مینجمنٹ انسٹیٹیوشن سے ریلیٹڈ, پروجیکٹ مینجمنٹ سے ریلیٹڈ اور انویسٹمنٹ سے ریلیٹڈ کورسز پڑھے ہیں. اس کے علاوہ ایک بوسٹن یونیورسٹی کی کوسٹن اسکول آف بزنس میں ایک نان پروفٹ مینجمنٹ اینڈ لیڈرشپ کا کورس ہوتا ہے, تو الحمد للہ مجھے موقع ملا کہ میں اس میں بھی انرول کر سکوں. ایک سال کا کورس ہے, ہاں پورے سال کا یہ بھی کورس ہوتا ہے, تو یہ نان پروفٹ مینجمنٹ لیڈرشپ میں جس میں آپ کو یہ سکھایا جاتا ہے کہ آپ نے ایک ادارہ اسٹارٹ کرنا ہے تو آپ کس طرح کریں گے, آپ نے فنڈ ریزنگ کس طرح کرنی ہے, آپ نے مینجمنٹ کس طرح کرنی ہے, آپ نے اسٹیک ہولڈرس کو کیسے سنبھالنا ہے. ہم تو یہ تو تھا, सारा कुछ पढ़ाई से रिलेटेड. इसके अलावा प्रोफेशनली मुझे मौका मिला कि मैं वर्ल्ड बैंक हमने विजिट किया, वॉल स्ट्रीट में मौका मिला जाने का, पूरे कोहोर्ट को वॉल स्ट्रीट में गए न्यूयॉर्क में, हमने न्यूयॉर्क स्टॉक एक्सचेंज देखी, हमने बैंक ऑफ न्यूयॉर्क मेलन के डायरेक्टर हैं उनके इक्विटी और ट्रेडिंग डेस्क पे जो इन्वेस्टमेंट में डायरेक्टली डील करते हैं उनसे मिलने का मौका मिला था, ताकि हम सब ने गुफ्तगू की कि कैसे अमरीका में इन्वेस्टमेंट हो रही है और आजकल जो माली हालात है खासतौर पर 2008 के फाइनेंशियल क्राइसिस के बाद अमेरिका में कैसे इन्होंने तब्दीली लाई है अपने रिस्क सिस्टम में, कैसे अपने फाइनेंशियल सिस्टम में तब्दीली लाई है ताकि आगे मुस्तकबिल में ये इस तरह के प्रॉब्लम्स ना फेस हों. इसके अलावा लोकली हमने बॉस्टन में फिडेलिटी बैंक में गए जो कि एक इदारा पाइनियर इदारा है टेक्नोलॉजी और फाइनेंशियल सेक्टर से मुंसलिक है जो कि यूएस में टॉप ऑफ द लाइन टेक्नोलॉजिकल एप्लीकेशन और बैंकिंग प्लेटफॉर्म बनाता है और पूरी दुनिया में बैंकों में डिस्ट्रीब्यूट करता है.
और आपको साबिक अमरीकी सदर जिमी कार्टर से मिलने का मौका भी मिला.
जी बिल्कुल. तो ये प्रोफेशनल और पढ़ाई के अलावा हमारी लीडरशिप ट्रेनिंग के भी मौके फराहम किए जाते हैं ड्यूरिंग द ईयर, जिसमें हम मुख्तलिफ लीडरशिप सेमिनार ट्रेनिंग और वर्कशॉप अटेंड करते हैं जिसमें मैं और हमारे जो मेरे साथी दिलशाद बानू वो भी मेरे साथ ही, हमें एक मौका मिला कि हम एमरी यूनिवर्सिटी एटलांटा में सोशल डेवलपमेंट पे एक वर्कशॉप हुई जिसमें साबिक सदर जिमी कार्टर से हमें मुलाकात करने का मौका, उनसे गुफ्तगू और सवाल जवाब करने का मौका मिला. जिमी कार्टर जो कि जैसे मैंने पहले अर्ज किया था इन्होंने ये प्रोग्राम का इफ्तिताह किया तो ये हर साल आते हैं और कुछ चंद हम्फ्री फेलोज से मिलते हैं और पूछते हैं कि प्रोग्राम से रिलेटेड सवाल जवाब और आगे कैसे इस प्रोग्राम को मजीद बेहतर बनाए तो हमारी राय लेते हैं और अपनी राय पेश करते हैं फॉरेन पॉलिसी के उसके मुतालिक और दुनिया में जो हालात है पॉलिटिक्स के मुतालिक.
तो उससे भी आपको एक ये एजाज़ हासिल हुआ कि पाकिस्तान अमेरिका के किसी साबिक सदर से बराह रास्त मुलाकात की और
बिल्कुल.
उससे भी एक 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 एक, एक इंटरेस्टिंग सा एक तजर्बा आपके साथ ज़िंदगी में शामिल हो गया. तो दिलशाद बानो आप बताइए कि आपको क्या ऐसे इस प्रोजेक्ट में जो अब जब आपने यहाँ पर पढ़ा तो अब तक किन किन यूनिवर्सिटियों में आप जा चुकी हैं, किन किन इदारों के साथ आपको काम करने का मौका मिला है या देखने का मौका मिला है?
इस प्रोग्राम के तहत मुझे मुख्तलिफ फोरम्स में मुख्तलिफ वर्कशॉप्स में और मुख्तलिफ जगहों पर जाने का मौका मिला. मैं जो है सेंटर फॉर डिजीज कंट्रोल जो यहाँ पे पूरी दुनिया में वैक्सीन के लिहाज से पूरी दुनिया में नंबर वन है और पूरी दुनिया के लिए वैक्सीन ये डेवलप कर रहे हैं उनके साथ मैं काम भी कर रही हूँ और साथ मुझे उधर बहुत प्रोफेशनल जो भी हैं उनके साथ मेरी मीटिंग्स भी होती है. मैं वैक्सीनेशन के बारे में हम पाकिस्तान के लिए ज़्यादातर वो पोलियो के लिए हम करते हैं कि हम पोलियो को अभी तक क्यों ख़त्म नहीं कर सके और वहाँ के जो हालात है जो सिचुएशन है मैं उनके साथ शेयर करती हूँ और ये मुझे बताते हैं कि अगर इस तरह की सिचुएशन हो तो आप इस तरह करके ये मसला हल कर सकते हैं. तो उनके जो है एक्सपीरियंस या एक्सपर्टीज से महारत से फायदा भी ले रही हूँ. उसके अलावा मैं वर्ल्ड बैंक में क्लाइमेट चेंज और हेल्थ डिपार्टमेंट के साथ में मीटिंग करती रही हूँ और उनके साथ मेरा कंटिन्यूसली अभी तक उनके साथ बातचीत चल रही है. उसके अलावा मैं इन्वायरमेंटल प्रोटेक्शन एजेंसी में जाके उनके साथ मीटिंग की है वॉशिंगटन डीसी में, उनसे मिली हूँ. यहाँ पे जो इन्वायरमेंटल प्रोटेक्शन गाइडलाइंस है हेल्थ पब्लिक हेल्थ के लिहाज से उनके बारे में मैंने उनसे मालूमात ली डिस्कस किया. और इसके अलावा मैं जो है पेन अमेरिकन हेल्थ ऑर्गेनाइजेशन के साथ जो है मैं मिली हूँ उनके साथ मेरे अभी सीट रही है. मेरा जो अगला इंटर्नशिप होगा वो मैं उनके करूँगी. उसके अलावा मैंने कैंसर अमेरिकन कैंसर सोसाइटी का विजिट किया है, केयर इंटरनेशनल का विजिट किया है اور مختلف ادارے ہیں. جیمی کارٹر کا اپنا سینٹر ہے جس میں وہ ہیلتھ کے اوپر پبلک ہیلتھ کے لیے کام کر رہے ہیں, تو ان کا وزٹ کیا, ان کے جو ہے ورکنگ انوائرمنٹ کو دیکھا, ان کے فیسلٹیز کو دیکھیں, اس طرح مختلف جگہوں میں جانے کا موقع ملا. اس کے علاوہ جو تربیتی ورک شاپس جو کرواتے ہیں, ٹریننگس ہوتی ہیں, ان میں میں ڈی سی گئی ہوں پارٹیسپیٹ کرنے کے لیے, اٹلانٹا میں میں نے کیا ہے اور سیراکیو یونیورسٹی میں میں نے ورک شاپ اٹینڈ کیا.
تو آپ نے کیا دیکھا, کیا فرق ہے امریکی ہیلتھ کے سسٹم کے جو ادارے ہیں ان میں, ایسی کیا خاص بات ہے جو آپ سمجھتی ہیں کہ ان کو ہمیں تعریف کرنی چاہیے اور ان کو اپنانا چاہیے پاکستان میں جا کر بھی؟
امریکی ہیلتھ کیئر سسٹم میں ایک سب سے اچھی بات یہ ہے کہ ان کے پاس ہر طرح کی میڈیکل ٹیکنالوجی موجود ہیں اور یہ صحت کے اوپر بہت زیادہ تحقیق کر رہے ہیں, صحت کی تحقیق کے اوپر خرچہ کر رہے ہیں. جیسے ہمارا ملک میں ہوتا ہے زیادہ تر پیسے ڈاکٹر کے پاس جا کے معائنہ کروانا یا جا کے ہاسپٹل میں جا کے ایڈمٹ ہونا, اس پہ خرچہ ہوتا ہے. یہاں پہ سب سے اچھی بات مجھے یہ لگی ان کے پاس ٹیکنالوجی ہے, ان کے پاس تحقیق کے سہولیات موجود ہے, تحقیق کے لیے وسائل موجود ہے جو کہ ہم اپنی کنٹری میں کر سکتے ہیں. یہ ناممکن نہیں ہے, ہمارے لیے ممکن ہے اگر ہم اپنے جو وسائل کو صحیح طریقے سے استعمال کر سکے تو.
اچھا, تو یہاں ٹیکنالوجی کا استعمال آپ سمجھتی, لیکن عام تاثر تو یہ ہے کہ امریکہ کا جو ہیلتھ سسٹم ہے وہ تو بہت مہنگا ہے اور اس میں بہت ساری خرابیاں ہیں, تو کچھ خرابیاں بھی نوٹ کی ہیں آپ نے؟
نہیں, آپ نے صحیح فرمایا. امریکہ اگرچہ اپنے ہیلتھ کیئر سسٹم پہ اور جو ہے میڈیکل ٹیکنالوجی پہ بہت زیادہ خرچہ کر رہا ہے, لیکن ان کے صحت کے نتائج بہت خراب ہیں. یہاں پہ سب سے زیادہ جو ہیں دائمی بیماریاں پائی جاتی ہے اور ان کا جو ہے ہیلتھ کیئر, اگر کوئی بندہ علاج مالی کے لیے ڈاکٹر کے پاس جانا چاہے, ہاسپٹل جانا چاہے, تو بہت ہی مہنگا ہے. اور دوسری بات یہ ہے ان کا جو ہیلتھ کیئر سسٹم ہے وہ زیادہ تر پرائیویٹ ہیلتھ کیئر سسٹم ہے. اس میں جو ہے 58% کمیونٹی ہاسپٹلس ہیں جو کہ آرگنائزیشن ان کو ہم کہہ سکتے ہیں, صرف 20% جو ہے ان کے ہاسپٹلس ہیں وہ گورنمنٹ کی طرف سے ہیں, گورنمنٹ کے ہیں, اور باقی جو ہے مختلف پرائیویٹ, زیادہ تر پرائیویٹ آرگنائزیشنس ہیں, ہاسپٹلس ہیں, کلینکس ہیں یا دوسرے ریسرچ سینٹرس ہیں, وہ پرائیویٹ ہیں, جس کی وجہ سے جو ہے صحت اور علاج معالجے کا جو ہے خرچہ بہت زیادہ ہے. اور ان کا ایک اچھا سسٹم بھی ہے کہ یہ مختلف طریقوں سے صحت کے جو ہے سہولیات فراہم کر رہے ہیں. جیسا ان کا ایک سسٹم ہے میڈیکیٹ اور چلڈرن انشورنس پروگرام ہے, اور ان کا ایک ہے ویٹرنس ہیلتھ ایڈمنسٹریشن, جو زیادہ تر جو ہے یہ ویٹرنس ہیلتھ ایڈمنسٹریشن جو زیادہ تر جو فوج میں ہوتے ہیں, جنہوں نے یو ایس کی سیکیورٹی ڈپارٹمنٹ میں کام کیا, ان کے لیے سروسز دیتے ہیں. دوسرا انشورنس, اگر کوئی بندہ نہیں کر رہا ہے, کسی بندے کے پاس انشورنس لینے کے وسائل موجود نہیں ہیں, تو اس کے لیے آپ میڈیکیئر یا حاصل کر سکتے.
تو یہ وہ چیزیں ہیں جو کہ یہاں پر موجود ہیں, ہمارے آپ کے پاکستان میں یہ چیزیں موجود نہیں ہیں, اور جس کی وجہ سے آپ سمجھتی ہیں کہ جن کا نفاذ ناممکن تو نہیں لیکن مشکل ضرور ہے. تو
پاکستان میں ایک چیز میں آپ کو بتاتی چلوں کہ پاکستان میں ہیلتھ کیئر سسٹم, یہاں پہ یو ایس میں ہیلتھ کیئر سسٹم زیادہ تر پرائیویٹ ہے, لیکن پاکستان میں ہیلتھ کیئر سسٹم مکس ہے. اس میں آپ کا گورنمنٹ کا ہیلتھ کیئر سسٹم بھی اور پرائیویٹ ہیلتھ کیئر سسٹم ہے. گورنمنٹ ہیلتھ کیئر سسٹم میں سستے آپ کو صحت کی سہولیات فراہم کی جاتی ہے, لیکن مطلب وہ کوالٹی اس طرح نہیں ہوتی ہے جو کہ پرائیویٹ ادارے وہاں پہ فراہم کر رہے ہیں, جس کی وجہ سے جو ایک غریب جو ہے مریض کے لیے ہے پرائیویٹ ہاسپٹل یا کسی ادارے میں جا کے صحت کا جو ہے سہولیات لینے کے لیے بہت مشکل ہوتا ہے. ہمارے وہاں گورنمنٹ کی طرف سے کوئی انشورنس سسٹم نہیں ہے, جیسے یہاں پہ میڈیکیئر اور میڈیکیٹ کا پروگرام ہے. اگر یہ سسٹم پاکستان میں ہوتا ہے تو ہمارے غریب عوام کے لیے جو افورڈ نہیں کر سکتے ان کے لیے زیادہ ہیلپ فل ہو سکتا.
بہت شکریہ دلشاد بانو, آپ اپنے ٹیلی فون کا یا تو اینگل صحیح کر لیجیے یا اس کو چارجر پہ لگا دیجیے, کچھ گڑبڑ ہے آپ کے فون میں, تاکہ ہمارے پروگرام کی کوالٹی جو ہے وہ بہتر ہو سکے. اور اب گفتگو میں علی جعفرانی صاحب آپ ہمارے ساتھ ہیں, आपकी बात
जी जी
करते हैं
मैम
कि आपने आप बता दिया, आप क्या कहेंगे कि यहाँ का जो बिजनेस का जो तरीका है, यहाँ पर जो एंटरप्रेन्योरशिप है अमेरिका में, वो क्या ऐसी चीज़ें हैं जो आप चाहेंगे कि इनको लेकर जाएं और पाकिस्तान में उनको अप्लाई करें?
सबसे पहली चीज, इनका जो फाइनेंशियल सिस्टम है और टेक्नोलॉजी जो ये यूज कर रहे हैं अपने फाइनेंशियल सिस्टम में, वो पाकिस्तान से काफी एडवांस्ड है। लेकिन हमारी बैंक्स और हमारा फाइनेंशियल सिस्टम और स्टेट बैंक ऑफ पाकिस्तान बिल्कुल कोशिश कर रहा है कि यहाँ से जो जहाँ के टॉप मोस्ट जो फाइनेंशियल सिस्टम्स हैं वो रेप्लिकेट किए जाएं पाकिस्तान ले जाके, ताकि उससे आवाम को फायदा हो या बैंकिंग सिस्टम में इम्प्रूवमेंट आए। बैंकिंग सिस्टम इम्प्रूव करने का फायदा हमारे इकोनॉमी पे डायरेक्टली इफेक्ट होता है। अब ये तो थी बैंकिंग सिस्टम की बात। अब एंटरप्रेन्योरशिप में यूएस नो डाउट मेरे ख्याल में दुनिया में नंबर 1 है। जितने यहाँ पे छोटे छोटे स्मॉल बिजनेस स्टार्ट हो रहे हैं, जितने यहाँ पे नए स्टार्टअप्स शुरू होते हैं, मेरा नहीं ख्याल किसी और मुल्क में है। और उसकी वजह इनका ना सिर्फ एजुकेशन सिस्टम है, चूंकि इनकी यूनिवर्सिटीज में ही इन चीज़ों को बड़ी फरोग दी जाती है कि जब आप एक स्टूडेंट यूनिवर्सिटी में होता है, बैचलर या मास्टर लेवल पे होता है, तो इनको इनकरेज किया जाता है कि ये एक बिजनेस या स्टार्टअप के बारे में सोचे, और वो इस नजरिए से सोचे कि वो एक सामाजिक जो सोशल प्रॉब्लम है उसको सॉल्व करेगा, ना कि कोई माली फायदे के एंगल से सोचे। एज इन कि आप इस तरह ना सोचें कि आपको फायदा होगा, बल्कि आप इस एंगल से सोचें कि आप अपने समाज में, अपने इर्द गिर्द सराउंडिंग में कोई प्रॉब्लम उठाएं और उसको आप कैसे टैकल करें, जिसके बेसिस पे बिल्कुल एक नई क्रिएटिव अप्रोचेज और नई क्रिएटिव टेक्नोलॉजीज और एंगल्स और सॉल्यूशन मिलते हैं, जो कि मेरा ख्याल है पाकिस्तानी यूनिवर्सिटीज में बिल्कुल एक स्टार्टिंग स्टेज पे है। लेकिन मैं इस बात पे बिल्कुल कहूंगा कि ये उभर रहा है, और जिसमें हमारी बड़ी यूनिवर्सिटीज सच है लम्स, IBA, नेस्ट वगैरह में सेंटर्स स्टार्ट किए गए हैं, सेंटर्स फॉर एंटरप्रेन्योरल डेवलपमेंट, जिसमें इंकरेज किया जाता है कि स्टूडेंट्स अपनी स्टूडेंट लाइफ में ही कुछ स्टार्ट करें, कुछ स्टार्टअप या बिजनेस या कोई प्रॉब्लम जो कि हमारे समाज में है उनको फेस करें। तो लेकिन इस अगेन बात सिर्फ ये है कि जिस लेवल पे यहाँ हो रहा है वो लेवल नहीं है, लेकिन मैं ये उम्मीद करता हूँ कि अगले 5 या 10 साल में इंशाल्लाह हमारे स्टूडेंट्स बहुत केपेबल है और यहाँ से वो टेक्नोलॉजीज, वो आइडियाज, वो स्ट्रेटेजीज वापस ले जाके पाकिस्तान में इम्प्लीमेंट करेंगे, तो इंशाल्लाह ताला हम भी इस लेवल
तो
पे।
ये जो सोशल एंटरप्रेन्योरशिप का जो कॉन्सेप्ट है वो यहाँ पर कैसा जा रहा है?
सोशल एंटरप्रेन्योरशिप, जैसे मैंने आपसे पहले भी कहा था कि मैं नॉन प्रॉफिट मैनेजमेंट लीडरशिप कोर्स ले रहा हूँ, जिसमें मेरा हमारी क्लास के कोई 40 स्टूडेंट हैं और वो उनमें से 38 नॉन प्रॉफिट सेक्टर में काम कर रहे हैं जो बिल्कुल सोशल एंटरप्रेन्योरशिप के मॉडल पे हैं। तो अमेरिकी गवर्नमेंट इनको काफी बेनिफिट देती है और अमेरिकी स्मॉल बिजनेस एसोसिएशन जो इनका इदारा है वो इंकरेज करता है स्मॉल सोशल एंटरप्रेन्योरशिप को, टैक्स रिबेट्स देके, टैक्स क्रेडिट्स देके और रूल्स एंड रेगुलेशंस को रिलैक्स करके, ताकि लोग सोशल एंटरप्रेन्योरशिप की तरफ जाएं और ताकि मुल्क में और समाज में जितने प्रॉब्लम्स हैं वो खत्म हो और इकोनॉमी इससे भी बूस्ट होती है और अनएम्प्लॉयमेंट लेवल कम होता है। तो इसमें एक एक इंडिविजुअल की हद तक तो आप मैं काम कर सकते हैं, लेकिन अगेन आपको अपने प्रोविंशियल लेवल, स्टेट लेवल और कंट्री लेवल पे आपको हेल्प चाहिए होती है थ्रू रूल्स एंड रेगुलेशंस। तो मेरा नहीं ख्याल अभी पाकिस्तान में इस लेवल पे, कंट्री लेवल पे कोई इस काम स्टार्ट हुआ है। अभी प्राइम मिनिस्टर ने हमारी प्राइम मिनिस्टर जो लोन स्कीम स्टार्ट की थी, ये एक अच्छा इनिशिएटिव था, लेकिन मेरा ख्याल है इसमें एक मजीद काम होने की जरूरत है।
तो आपने यहाँ पर देखा कि बहुत सारे पाकिस्तानी अमरीकी हैं, बहुत सारे अमरीकी हैं जो कि चाहते हैं कि पाकिस्तान में इन्वेस्टमेंट करें, तो लेकिन कुछ कानूनी रुकावटें उनके बकौल ऐसी हैं कि जिसके तहत उनकी सरमाकारी में और वहाँ पर कुछ इंडस्ट्रीज लगाने में मुश्किलें पेश आती हैं। उस बारे में आप क्या कहेंगे कि ये किस हद तक एक रुकावट है जिसको पाकिस्तानी हुकूमत को दूर करने की ज़रूरत है?
बिल्कुल बिल्कुल, ये एक ये दोनों तरफ है। कुछ रुकावटें अमेरिका में भी आपको मिलेंगी, कुछ रुकावटें पाकिस्तान में भी मिलेंगी, लेकिन फिलहाल जैसे काफी मल्टीनेशनल कंपनीज पाकिस्तान से जा भी रही हैं, जो कि गवर्नमेंट की कुछ पॉलिसीज ऐसी हैं जिनकी वजह से उनको बेनिफिट नहीं होता और दूसरे ममालिक उनको बेनिफिट दे रहे हैं, तो वो शिफ्ट होकर चाइना या डिफरेंट कंट्रीज की तरफ जा रहे हैं। लेकिन जो पाकिस्तान में इन्वेस्ट करना चाह रहे हैं, बिल्कुल एवेन्यूज हैं और स्टेट बैंक और गवर्नमेंट इस तरफ काम कर रहा है कि मुख्तलिफ एवेन्यूज स्टार्ट किए जाए, ताकि जो इन्वेस्टमेंट अपॉर्चुनिटीज पाकिस्तान में हैं वो इंक्रीज हों और जो सरमायाकारी है, जो बैरूनी सरमायाकारी है, जो हमारे पाकिस्तानी बैरूनी मुल्क में है और जो पाकिस्तान में पैसे इन्वेस्ट करना चाह रहे हैं, तो उससे रिलेटेड गवर्नमेंट काम कर रही है और पिछले कुछ अर्सों में, कुछ चंद सालों में ये इंक्रीज हुई है और होपफुली ये फर्दर इंक्रीज होगी।
तो कुछ जिक्र करेंगे आपके पाकिस्तान में आपकी ने विंड पावर से बिजली पैदा करने के एक प्रोजेक्ट को मुकम्मल करने में मदद की थी, कुछ जिक्र उसका कि पाकिस्तान में विंड पावर से बिजली पैदा करने के क्या मौाक़े हैं या दूसरी जो क्या कहना चाहिए काबिल तजदीद तवानाई के जो ज़रिए हैं उनके क्या मौाक़े हैं और क्या होना चाहिए उस पर।
अंदाज़ा है कि पाकिस्तान में फिलहाल बिजली की बड़ी क्राइसिस है और आए दिन लोड शेडिंग रहती है, तो उस सिलसिले में जब मैं बैंक में था तो एक प्रोजेक्ट आया था विंड पावर का, जिससे तहत 50 मेगावाट विंड पावर ग्रिड में आई गई थी। और बेसिकली जहाँ तक अपने विंड पावर का ताल्लुक है पन बिजली का, उसमें पाकिस्तान का जो कॉरिडोर झिम्पीर है जो ठट्टा में है 120 किलोमीटर दूर है कराची से, वहाँ वन ऑफ द वर्ल्ड बेस्ट विंड कॉरिडोर कहा जाता है, जहाँ पे हम मैक्सिमम विंड पावर लगा सकते हैं और तकरीबन 5 से 10 हजार मेगावाट हम सिर्फ उस कॉरिडोर से बिजली जनरेट कर सकते हैं, जो कि इतनी इनफ है कि पाकिस्तान की बिजली क्राइसिस को खत्म कर सके। लेकिन अगेन उसके लिए इन्वेस्टमेंट और सरमाएदारी की जरूरत है। तो जब मैं ये एक प्रोजेक्ट था 50 मेगावाट का, जिसके तहत जो सराउंडिंग एरिया है झिम्पीर का, जहाँ कभी बिजली और उसके इर्द गिर्द जो विलेजेस थी गाँव से, जहाँ कभी बिजली मैसर नहीं हुई थी, इसके बाद वहाँ उन इलाकों में बिजली मैसर हुई फर्स्ट टाइम।
तो बेहद शुक्रिया अली जाफरानी साहब, एक बार फिर एक ब्रेक का वक्त हो गया तो एक ब्रेक लेते हैं और ब्रेक के बाद हम गुफ्तगू को आगे बढ़ाएंगे। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारे आज के मेहमान हैं अमरीकी महकमा खारजा के एक फुल ब्राइट प्रोग्राम के तहत इस साल यहाँ अमरीकी यूनिवर्सिटियों और इदारों में तकरीबन एक साल तक पेशावराना तालीम और तरबियत का मौका हासिल करने वाले एक ग्रुप के दो नुमाइंदा प्रोफेशनल्स हमारे मेहमान हैं। ह्यूबर्ट हम्फ्री फेलोशिप प्रोग्राम के तहत यहाँ अटलांटा जॉर्जिया की एमरी यूनिवर्सिटी में अमरीकी हेल्थ केयर सिस्टम मैनेजमेंट और एनवायरमेंटल हेल्थ के शोबे में अपनी पेशावराना सलाहियतें मुस्तकम करने का मौका हासिल करने वाली एक एनवायरमेंटल साइंटिस्ट दिलशाद बानो। और हमारे आज के प्रोग्राम के दूसरे मेहमान हैं ह्यूबर्ट हम्फ्री फेलोशिप प्रोग्राम के तहत बॉस्टन यूनिवर्सिटी मैसाचुसेट्स में एंटरप्रेन्योरशिप, इकोनॉमिक पॉलिसी और फाइनेंशियल इंस्टीट्यूशन मैनेजमेंट में आला तालीम और तरबियत का मौका हासिल करने वाले बैंकिंग और मालियाती शोबे के एक माहिर अली जाफरानी। हमारे मेहमानों के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahezindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu। में एक बार फिर दिलशाद बानो आपको शामिल करते हैं, कुछ बताइए हमारे सुनने वालों को कि आपने यहाँ के लोगों को और जो अमरीकी फेलोज थे उनको क्या सिखाया आपने इस स्टे के दौरान, और अपने मुल्क के हेल्थ और माहौलियाती सिस्टम के बारे में इनको क्या बताया, और आप दुनिया भर के जो हम्फ्री फेलोज थे उनके साथ आपने इंटरेक्ट किया तो उन मुल्कों के सिस्टम्स के बारे में आपने क्या सीखा और क्या आप समझती हैं कि वो किसी अंदाज में आपको पाकिस्तान में मदद दे सकेगा जो आपने तजर्बा यहाँ से हासिल किया।
जी यासमीन, बहुत सारे ऐसे मौके मिले जिसमें हम पाकिस्तान के हेल्थ सिस्टम को उनके साथ बैठ के उनके साथ पाकिस्तान के हेल्थ केयर सिस्टम के ऊपर बात की, और उसके साथ साथ हमने अपने कल्चर के बारे में बहुत ज़्यादा चीज़ें, जो भी हमारे कल्चर में शादी ब्याह कैसे होती है, दूसरे हमारे रसूमात कैसे होती है और हमारे कल्चर नॉर्म्स वैल्यूज क्या है, उनके साथ बैठ के ये सारी चीजें हमने उनके साथ शेयर की।
तो ये और, जी बिल्कुल, और जो
एक मौका हमें देते हैं पूरे एक हफ्ते का, वो सबसे अच्छा हमारा मौका होता है जिसको कहते हैं हम ग्लोबल लीडरशिप फोरम, एक हफ्ते के लिए जितने भी फेलो से, जिसे इस दफा 169 फेलो से पूरी दुनिया से वो जमा होते हैं वाशिंगटन डीसी में, वहाँ पे हमें जो है मुख्तलिफ मौके देते हैं, ग्रुप वर्क करवाते हैं जिसमें हम जो है अपने पेशे से रिलेटेड जितने भी लोग हैं उनके साथ बैठते हैं, उनके कंट्री के बारे में पूछते हैं। मिसाल के तौर पे मुझे सबसे अच्छी चीज़, मैंने भूटान से हमारा एक फेलो है उनके साथ बैठ के मैं अपना जब हेल्थ सिस्टम डिस्कस कर रही थी कि हमारे वहाँ पे ये सिस्टम है, प्राइवेट इदारे जो है हॉस्पिटल से या दूसरे इदारे हैं वो क्वालिटी की सर्विस दे रहे हैं, गवर्नमेंट में फ्री सर्विस दे रहे हैं, बहुत कम उस पर दे रहे हैं, लेकिन वहाँ की क्वालिटी ठीक नहीं है जिसकी वजह से हमारे जो है सेहत के जो भी नतीजे है वो हम जो है बेहतर नहीं बना सके हैं। तो उनकी एक अच्छी बात, उन्होंने अपने सिस्टम के बारे में मेरे साथ शेयर की, उनके सिस्टम में ये है कि उनका जो भी खर्चा है वो सारा उनके गवर्नमेंट की तरफ से है और वो सारा फ्री है। वहाँ पे अगर आपका ऑपरेशन होता है, आपका कोई जिस्म का कोई भी जो है हिस्सा रिप्लेस करते हैं या कुछ भी होता है तो वो खर्चा सारा जो है उनके गवर्नमेंट देती है। दूसरी बात, अगर वो अपने खर्चे इलाज मुआलजे के लिए दूसरे मुल्क जाते हैं तो तब भी उनका खर्चा, उनका जो अटेंडेंट का खर्चा, उनका अपना खर्चा, इलाज का, रहन सहन का सारा जो है उनकी गवर्नमेंट देती है। इस तरह कुछ फेलोज के साथ, अफ्रीका से फेलोज हैं उनके साथ बैठने का मौका मिला, तो जब उनका सिस्टम देखा तो उनका सिस्टम हमारे सिस्टम से बहुत ज़्यादा ख़राब है। वहाँ पे तो इवन कोई क्लिनिक भी, कुछ जगहों पे क्लिनिक भी नहीं है। वहाँ पे अभी तक जो है वो ज़्यादातर वो ट्रेडिशनल हीलर्स जो होते हैं, हकीम और इन लोगों के पास जाते हैं और ज़्यादातर उनके ज़रिए इलाज करते हैं। तो ऐसे मुख्तलिफ जो है कंट्री से ब्राज़ील के कुछ फेलो के साथ में बैठी, उनके साथ डिस्कस किया, तो उनके फिर मुख्तलिफ बीमारियाँ मुख्तलिफ है, जैसे आजकल वहाँ पे जीका वायरस बड़ा मशहूर है उसके ऊपर हम लोग बातचीत कर रहे थे। तो वो ये बता रहे थे कि वहाँ पे सबसे ज़्यादा डेवलपमेंट हुई है पिछले 3-4 सालों में, कंस्ट्रक्शन ज़्यादा हुई है और वहाँ पे पॉपुलेशन बढ़ रही है, मुख्तलिफ जगहों से लोग आकर वहाँ सेटल हो रहे हैं जिसकी वजह से मुख्तलिफ हेल्थ के मसाइल पैदा होते हैं। और दूसरी बात उन्होंने कहा कि हमारा सैनिटेशन का सिस्टम सही नहीं है जिसकी वजह से ये जो है मच्छर पैदा होते हैं और ये जो है,
तो ये सारी चीजें जो है आपको
वायरस के जो है वो बनते हैं।
अच्छा, तो इस तरह आपको दूसरे मुल्कों के लोगों से जो हेल्थ के शोबे के थे बराह रास्त मिलने का मौका मिला और उनके मुल्कों में जो कुछ सिस्टम का है जिस तरह का उसका आपको अंदाजा हुआ। तो ये एक नया तजर्बा था जो जाहिर है कि पाकिस्तान में रहकर आपको शायद ना मिल पाता। तो अली जाफरी साहब, आप बताइए कि ये आपको, आपने क्या देखा कि जो दूसरे मुल्कों के लोग आए हुए थे यहाँ पर उनके जो बिज़नेस के जो का जो माहौल है और पाकिस्तान के बिज़नेस का माहौल है, उनमें क्या चीज़ें, किन किन मुल्कों की आपकी सिमिलर थी, किन की मुख्तलिफ थी, कोई डिफरेंट चीज़ें?
जी जी बिल्कुल बिल्कुल बिल्कुल। जैसे मेरे साथ जो इस ग्रुप में थे जो स्टूडेंट्स, हमफ्री फेलोज थे, सेनेगाल से थे, इजिप्ट, यूरोप में, अल्बेनिया, मराकश, मोरक्को और सो और तुर्कमेनिस्तान। तो मैंने ये देखा कि मुझे, हमें बताहिर ये लगता है कि पाकिस्तान काफी पीछे है, लेकिन जैसे तुर्कमेनिस्तान, मेरे जो साथी हैं बड़े करीब साथी वो तुर्कमेनिस्तान से हैं, तो वो मुझे बताते हैं कि तुर्कमेनिस्तान में अभी तक ना इक्विटी मार्केट, स्टॉक मार्केट बिल्कुल है ही नहीं, क्योंकि 1991 में जब उन्होंने रशिया से वो अलग हुए तो उसके बाद अभी तकरीबन समझ में 25-26 साल हो गए हैं, लेकिन अभी तक उनका फाइनेंशियल सिस्टम इवन पाकिस्तान से काफी पीछे है। सिमिलरली बर्मा का सिस्टम बिल्कुल नया है, इन्होंने रिसेंटली अपनी मार्केट स्टैब्लिश की है और रिसेंटली अपनी मार्केट इंटरनेशनल ट्रेडिंग के लिए ओपन की है सन 2002-2003 में। तो बजाहिर तो हमें ये लगता है कि पाकिस्तान काफी पीछे है, लेकिन मैं ये कहूंगा कि काफी डेवलपिंग कंट्रीज से हमारा सिस्टम बहुत बेहतर
अच्छा
है।
अच्छा, और आपने
इथियोपिया, तुर्कमेनिस्तान, बर्मा, इन सबसे पाकिस्तानी सिस्टम बेहतर है।
अच्छा, आपको क्योंकि ये एक तरह से कल्चरल एक्सचेंज का मौका भी इसने फराहम किया और पाकिस्तान के बारे में जो यहाँ पर कुछ तासुरात हैं, जो तासुर था उसको बेहतर करने के लिए भी इस प्रोग्राम ने कुछ मदद की और यहाँ के लोग, आपके जहनों में जो स्टीरियोटाइप्स थे अमरीकी लोगों के बारे में वो दूर हुए?
बिल्कुल, खास तौर पे जो उनके जहनों में जो हमारे स्टीरियोटाइप हैं कि पाकिस्तानी हैं और किस तरह होंगे, तो उससे काफी हमें मदद मिली। क्योंकि इस प्रोग्राम में एक बड़ा एस्पेक्ट, एक और होस्ट फैमिलीज का भी एस्पेक्ट है कि हम सब जितने भी हमफ्री फेलोज हैं, हमें एक होस्ट फैमिली दी जाती है जिनके साथ हम कुछ वक्त गुजारते हैं। इनकी जो सेलिब्रेशन और इवेंट्स होते हैं जैसे थैंक्स गिविंग, क्रिसमस और ईस्टर वगैरह, तो ये होस्ट फैमिलीज हमें दावत देती हैं, अपनी फर्दन फैमिलीज और फ्रेंड्स से मिलाती हैं ताकि हम उनसे भी गुफ्तगू कर सके, उनकी राय जान सके, उनसे मिल सके। तो इससे बड़ा फायदा हमें भी होता है कि हम सीखते, जो हम टीवी और मीडिया पे देखते हैं यूएसए के बारे में, ऐसा बिल्कुल भी नहीं है। यहाँ पे लोग, मैंने देखा, जनरली आपकी बात सुनते हैं, समझते हैं और बिल्कुल एक्सेप्ट करते हैं, और आप पाकिस्तानियों की बड़ी रिस्पेक्ट है और बड़ी एक्सेप्टेंस है जो कि टीवी और मीडिया पे हमें नहीं दिखाई जाती।
तो कौन सा सिस्टम आपको सबसे अच्छा लगा यहाँ अमेरिका का?
फिलहाल तो जैसे मुझे इनका बैंकिंग सिस्टम से काफी इम्प्रेस हूँ, और जिस तरह ये मैनेज करते हैं और जो टेक्नोलॉजिकल एडवांसमेंट्स यहाँ पे हैं उससे मैं काफी इम्प्रेस हूँ।
अच्छा, और आप चाह रहे हैं कि आपका शोभा माइक्रो फाइनेंस का है, तो क्या आपने फर्क देखा यहाँ के माइक्रो फाइनेंस का जो सिस्टम है शोभा और पाकिस्तान में?
जब मैं पाकिस्तान में था तो मैं मुख्तलिफ माइक्रो फाइनेंस बैंक के से रिलेटेड और उनके साथ काम कर रहा था, तो ये कुछ चीजें मैंने देखी कि इनका जो रिकवरी का सिस्टम है जो पूरा ऑनलाइन है और मोबाइल बैंकिंग पे बेस किया हुआ है, हम वो काफी मुख्तलिफ है बनस्बत जो हमारे करंट पाकिस्तानी सिस्टम है, जिसमें हम अभी भी ब्रिक एंड मोर्टर ब्रांचेज, ब्रांच वाला जो सिस्टम है कि आपने ब्रांचों में जाना है, ब्रांच में काम करना है, यहाँ हर चीज तकरीबन आप समझ लीजिए इंकरेज करते हैं कि कस्टमर ब्रांच में आई ही ना, यहाँ तक कि कई कई बैंक्स में तो पेनल्टी भी लगाई जाती है कि अगर आप ब्रांच में एंटर होते हैं तो। हाँ, सब चीज ऑनलाइन आप अपने मोबाइल फोन से ही बैंकिंग करते हैं, अगर आपने अपने कस्टमर सर्विस या अपने बैंकर से बात करनी है तो अपना फोन उठाए, उससे फोन मिलाए, और तो इससे कुछ आसानियां भी हैं और कुछ नुकसान भी है। आपको एक पर्सनल टच जो चाहिए होता है वो नहीं मिलता, लेकिन आसानी ये है कि आप घर बैठे, कुछ कुछ बैंक 24 घंटे भी खुली होती है यहाँ पे, तो आप कहीं भी किसी वक्त भी कर सकते हैं।
अच्छा, और जो सबसे बड़ी खूबी इस प्रोग्राम की है वो ये है कि आपको एक प्रोफेशनल नेटवर्क कायम करने का भी मौका मिल रहा है, जो आप समझते हैं कि पाकिस्तान वापस जाकर काम आएगा आपको।
बिल्कुल बिल्कुल, तो बेस्ट मैं समझता हूँ कि अपार्ट फ्रॉम लर्निंग जो आपकी प्रोफेशनल पर्सनल ग्रोथ है, उसके अलावा जो हमें नेटवर्किंग के मौके हैं, जो जैसे तुलशाद ने जिक्र किया ग्लोबल लीडरशिप फोरम, जहाँ हम सारे हमफ्री फेलोज से मिलते हैं, इस साल तकरीबन 93 कंट्रीज से हमफ्री फेलोज आए हैं, तो एक तरह का हमारा एक नेटवर्क विद इन यूनाइटेड स्टेट्स और अक्रॉस द वर्ल्ड भी डेवलप हो रहा है। उसके अलावा हम जब बड़े बड़े इदारे जैसे वर्ल्ड बैंक, यूएन, वॉल स्ट्रीट और बड़ी बैंक्स में मिलते हैं, और हमफ्री फेलोज होने और फुलब्राइट फेलो होने की वजह से हमें फायदा ये होता है कि हम डायरेक्टली हायर एग्जीक्यूटिव और हायर लेवल एक्सेस हमें दिया जाता है, जो मैं समझता हूँ हम बड़े खुशकिस्मत हैं कि एक हमफ्री फेलो होने की वजह से हमें मिलता है, तो हम डायरेक्टली इनके एग्जीक्यूटिव से बात कर सकते हैं, इनसे सवाल जवाब पूछ सकते हैं और उनसे नेटवर्किंग कर सकते हैं, और वो किसी, और मैं ये भी कहूंगा कि वो हेल्पफुल भी है, और हम ये भी कर सकते हैं कि जैसे हमारे ये काल हमसे पहले कर भी रहे हैं कि मेमोरेंडम ऑफ अंडरस्टैंडिंग क्रिएट कर रहे हैं आप बिटवीन उनके पाकिस्तानी इदारे और अमरीकी इदारे।
और इसी तरह यही आपको मदद देगा, आप कह रहे हैं कि आप पाकिस्तान वापस जाकर कोई माइक्रो फाइनेंस इंस्टीट्यूट कायम करेंगे?
जी, मेरा एक पर्सनल गोल है कि मैं पाकिस्तान में वापस जाके एक माइक्रो फाइनेंस इंस्टीट्यूट का इफ्तिताह करूँ, जिसमें जिसके लिए मैंने काम भी स्टार्ट कर दिया है और फंडिंग भी के लिए भी यहाँ बात चल रही है, तो क्योंकि मेरा।
और आपने जो यहाँ पर कुछ सीखा है, आप समझते हैं कि आपने, आप यहाँ जो एक साल रहेंगे वो इतना काफी है कि आप जाकर एक इंस्टीट्यूट वहाँ खोल सकेंगे, ये कोर्सेज आपने यहाँ पर कर लिए?
देखें बिल्कुल, मैं यही समझता कि एक साल काफी है, लेकिन एक साल में मुझे काफी स्टार्ट और स्ट्रैटेजी बनाने का मौका मिला है। डेफिनेटली इट्स अ लर्निंग प्रोसेस, तो जब इंसान जब स्टार्ट करता है तो ही मुश्किलात का पता चलता है, कि जब आप एक चीज में हाथ डालेंगे तो आपको पता चलेगा कि क्या क्या मुश्किलात फेस आएंगी, लेकिन यहाँ मैं ये बिल्कुल कह सकता हूँ कि आई एम प्रिपेयर्ड कि आई कैन स्टार्ट समथिंग, जहाँ मुझे कोर्सेज और नेटवर्किंग और फंडिंग और स्ट्रेटजी डेवलपमेंट में मुझे बहुत फायदा हुआ इस साल में।
तो दिलशाद बानो, आप क्या करेंगी पाकिस्तान वापस जाकर? ये तो एक इंस्टीट्यूट कायम करने का सोच रहे हैं, आप क्या करेंगी?
मेरा जो प्लान है, मैं पाकिस्तान में जाके ज्यादातर हम लोग जो है अभी डिजास्टर हमारे वहाँ पे कुदरती आफात हो रहे हैं जिसकी वजह से हमारे बीमारियां बढ़ रही है लोगों में और अमवात बढ़ती जा रही है और ये सिलसिला मतलब मजीद तेज होता जा रहा है। जैसे अगर मानसून बारिशें होती है तो हमारे वहाँ पे सैलाब आते हैं, हमारे रोड लेके चले जाते हैं या हमारे सेहत की सहूलियात या डिस्पेंसरी हो
तो आप क्या करेंगी, आप करेंगी क्या, आप करेंगी क्या, ये तो होता है।
तो इन चीजों के मद्देनजर रखते हुए मेरा जो प्लान है, मैंने एक पाकिस्तान के लिए प्रोजेक्ट डिजाइन किया है यहाँ पे सेंटर्स फॉर डिजीज कंट्रोल CDC के साथ मिलके, वो है क्लाइमेट चेंज का हमारे इंसानी सेहत के ऊपर क्या असरात होते हैं और उसको हम टाइमली सही तरीके से कैसे हल कर सकते हैं जिसकी वजह से हम अमवात को कम कर सके और बीमारियों को मतलब बीमारियों
कम
से बचा सके लोगों
अच्छा।
को तो ये मेरा प्लान है, मैं जाके वो वहाँ पे जो है इंप्लीमेंट करना चाहती हूँ। उसके बाद में उस चीज के ऊपर रिसर्च करूंगी कि कौन से एरिया ज्यादा जो है उस पे हैं खतरे का शिकार हो सकता है और कौन से पॉपुलेशन खतरे का शिकार है, उनके ऊपर मैं काम करूंगी।
अच्छा, और आपको आखिर में एक फेसबुक पर बशीर अहमद ने आपके लिए एक सवाल लिखा था कि वो स्कॉलरशिप जो ये हम्फ्री है उसको किस तरह तलाश करूँ, इन्होंने एक दरख्वास्त दी थी लेकिन उनकी रिजेक्ट हो गई, तो कुछ गाइड करें जल्दी से इनको।
अच्छा, ये इसका बहुत आसान तरीका है, जैसे मैंने शुरू में बताया ये हर साल जो है अनाउंस करते हैं, ऑनलाइन भी इनका होता है और ये अखबार में भी आता है, इनका एडवर्टाइजमेंट आता है और उसमें जो है वो ऑनलाइन जाके फॉर्म फिल करना होता है, उनके लिए जो भी डॉक्यूमेंट जरूरत होते हैं वो उसके साथ अटैच करके बेचना होता है। अगर जैसे इस साल उन्होंने किया और उनको सेलेक्ट नहीं कर सके तो उसमें जो है डिस्चार्ज होने की जरूरत नहीं है, अगले साल वो दोबारा अप्लाई कर सकते हैं क्योंकि गिलगित बल्तिस्तान और नॉर्थ वेस्ट फ्रंटियर प्रोविंस को ज्यादा तरजीह दी जाती है क्योंकि वहाँ पे लोग मसाइल का शिकार ज्यादा होते हैं। तो होपफुली उनका, मुझे उम्मीद है कि उनका जो है अगले साल जरूर होगा और अगर उनको मेरे किसी उसकी जरूरत है तो वो मुझसे कांटेक्ट कर सकते हैं, मैं उनकी हेल्प कर सकती हूँ।
तो आपका कांटेक्ट अगर वो चाहें तो हमारे फेसबुक पर रब्ता करके हासिल कर सकते हैं। और इस वक्त ये अली जाफरानी साहब, आप जल्दी से हमारे सुनने वालों को इसका लिंक बता दीजिए ताकि वो वहाँ पर जा सकें
अप्लाई करने के।
जी जी, अप्लाई करने का लिंक वहाँ पोस्ट भी कर देंगे फेसबुक पर।
जी बिल्कुल, इसका लिंक है usefpakistan.org।
तो इस पर जाकर आप जो भी प्रोफेशनल्स हैं जिनकी
सारा फॉर्म ऑनलाइन है, आपने कोई पेपर वगैरह भेजने की जरूरत नहीं है, हर चीज ऑनलाइन है। सिर्फ ये है कि आप टाइमली भेज दें क्योंकि जो पहले भेजता है मेरा ख्याल है उसमें आप अफाका
ज्यादा हो सकता है। तो और इस वक्त कुछ कहना चाहेंगे उन नौजवानों से और उन प्रोफेशनल से जो हमारा प्रोग्राम सुन रहे हैं इस अपने उस एक्सपीरियंस की बेस पर जो आपने यहाँ हासिल किया?
जी, सॉरी रिपीट करेंगे,
आप कुछ कहना चाहेंगे उन प्रोफेशनल से जो हमारा प्रोग्राम इस वक्त सुन रहे हैं?
हाँ बिल्कुल, मैं ये कहूँगा कि अगर आप प्रोफेशनल हैं और आप इस प्रोग्राम में एलिजिबिलिटी क्राइटेरिया मीट करते हैं तो ये एक वंडरफुल वंस इन अ लाइफ टाइम अपॉर्चुनिटी है और मैं आपको जरूर इंकरेज करूंगा कि आप अप्लाई करें क्योंकि ना सिर्फ आप सीखते हैं बल्कि आपका जहन भी वसी होता है और आपको आइडिया होता है कि जो खासकर वो लोग जो कभी जिन्हें बाहर जाने का मौका नहीं मिला
उनके लिए बहुत काम,
जैसे मैं फर्स्ट टाइम
बहुत शुक्रिया बेहद शुक्रिया,
तो आपको बहुत कुछ सीखने मिलता है और आपको समझ में
बहुत शुक्रिया अली जाफरानी साहब। हमारी आज के प्रोग्राम को समेटने का वक्त हुआ, आप दोनों का शुक्रिया अदा करते हुए अपना प्रोग्राम खत्म करते हैं। हमारी प्रोड्यूसर थी गुलरुख और इंजीनियर थे तियानमन। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारे आज के मेहमान थे अमरीकी महकमा खारजा के एक फुल ब्राइट प्रोग्राम के तहत इस साल यहाँ अमरीकी यूनिवर्सिटियों और इदारों में तकरीबन एक साल तक पेशावराना तालीम और तरबियत का मौका हासिल करने वाले एक ग्रुप के दो नुमाइंदा प्रोफेशनल्स हमारे आज के मेहमान थे। ہیوبرٹ ہمفری فیلوشپ پروگرام کے تحت یہاں اٹلانٹا جارجیا کی ایمری یونیورسٹی میں امریکی ہیلتھ کیئر سسٹم مینجمنٹ اور انوائرمنٹل ہیلتھ کے شعبے میں اپنی پیشہ ورانہ صلاحیتیں مستحکم کرنے کا موقع حاصل کرنے والی ایک انوائرمنٹل سائنٹسٹ دلشاد بانو. اور ہمارے آج کے پروگرام کے دوسرے مہمان تھے ہیوبرٹ ہیمفری فیلوشپ پروگرام کے تحت بوسٹن یونیورسٹی میساچوسٹس میں انٹرپرینورشپ، اکنامک پالیسی اور فائنینشیل انسٹیٹیوشن مینجمنٹ میں اعلیٰ تعلیم اور تربیت کا موقع حاصل کرنے والے بینکنگ اور مالیاتی شعبے کے ایک ماہر علی جعفرانی. ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahezindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu.